जैसा कि हमने वजहदीन से पीर नासिर खुसरो के जो बहुत ही हिकमत आमेज कुछ अबवाब हमारे सामने थे, उनसे एक कोर्स शुरू किया था। इसी सिलसिले में आज इंतखाब वजहदीन का जो आखिरी बाब है, जिसमें रसूल अलैहिस्सलाम और उनकी आल पर सलवात के बारे में पीर साहब ने बयान फरमाया है, वो हम जरा देखेंगे। पीर साहब के इस बयान को मैंने हमारे उस्ताद मोहतरम के सलवात के बारे में जो दो आर्टिकल्स हैं उनके साथ मिलाकर एक मुकम्मल व्यू पेश करने की कोशिश की है। इसके बावजूद इसके कुछ एस्पेक्ट्स हैं जिनमें हम डिटेल से तो नहीं जा सकेंगे। बहरहाल, सबसे पहले वजहदीन के अंदर पीर नासिर खुसरो कुरान की इस आयत को बयान फरमाते हैं कि खुदा और उसके फरिश्ते रसूल पर दुरूद भेजते हैं, तो ए ईमान वालों, तुम भी उन पर दुरूद पढ़ो और सलाम करो जैसा कि सलाम करने का हक है। अब पीर इस आयत को सामने लाकर सवाल करते हैं कि जब खुदा की तरफ से रसूल पर दुरूद भेजा गया, इसका मतलब रहमत भेजी गई, जब फरिश्ते की तरफ से दुरूद भेजा गया तो दुआ भेजी गई, लेकिन मोमिनीन रसूल या अइमा पर दुरूद किस तरह भेजते हैं या दुरूद किस तरह पढ़ते हैं? क्या खुदा ने यह फरमाया कि ए ईमान वालों, मैं और फरिश्ते रसूल पर रहमत भेजते हैं और तुम भी उन पर रहमत भेजो? क्या हम वही काम करते हैं जो कि खुदा और उसके फरिश्ते कर रहे हैं, या उसके अंदर कोई और मानी है? इसके लिए हम देखते हैं कि आमतौर पर हम सलवात का तर्जुमा इस तरह से करते हैं कि ए खुदा, मोहम्मद और उसकी आल पर सलवात भेज, रहमत भेज। अब चूंकि लफ्ज सलवात का एक तर्जुमा रहमत भी है, कोई ये नहीं कह सकेगा कि यह तर्जुमा गलत है। लेकिन जब मोमिनीन पढ़ते हैं कि ए खुदा, मोहम्मद और उसकी आल पर सलवात भेज, तो वो ये काम खुदा से करने के लिए कह रहे हैं। वो खुद उन पर सलवात नहीं भेज रहे, बल्कि वो खुदा से अर्ज कर रहे हैं कि ए खुदावंद, तू उन पर और उनकी आल पर सलवात भेज। हम देखते हैं कि अक्सर दीन के कामों में ऐसा होता है कि कोई काम मोमिन की तरफ से मंसूब होता है कि ये काम मोमिन करता है, लेकिन दरअसल उसमें जो बड़ा हाथ होता है वो खुदावंद का होता है। मिसाल के तौर पर शुरू शुरू के अंदर इस्लामी तालीमात में हम देखते हैं रसूल ने कहा कि नमाज कायम करो, ये काम करो तो तुमको इसका सवाब इस तरह से मिलेगा। तो हम देखते हैं कि जो काम खुदा ने मोमिनीन की तरफ मोमिनीन को करने के लिए कहा कि इसका सवाब तुमको ये मिलेगा, तो मोमिन ये समझ के काम करता है कि ये काम करके गोया खुदावंत पे कोई एहसान हुआ है, लेकिन रफ्ता रफ्ता उसको अंदाजा होता है कि ये एहसान उसकी अपनी जात पे है। इसकी एक छोटी सी मिसाल हम इस तरह से दे सकते हैं कि एक छोटा बच्चा जब स्कूल पढ़ने के लिए दाखिल होता है तो मुमकिन है कि शुरू में उसको शौक न हो। आप उसे कहेंगे कि आप स्कूल जाएं तो आपको टॉफी मिलेगी, कोई अच्छी चीज मिलेगी, कोई इनाम मिलेगा, तो बच्चा ये समझकर कि ठीक है, स्कूल जाकर माँ बाप की बात मानकर वो उन पर कोई एहसान कर रहा है, स्कूल जाता है। लेकिन कुछ अरसे के बाद जब उसका शऊर डेवलप होता है, जब उसकी समझ बढ़ती है, तो उसको अंदाजा होता है कि इल्म की जो दौलत वो पा रहा है उससे वो अपने वालदैन पर नहीं बल्कि खुद अपनी जात पर एहसान कर रहा है। तो ऐसे तमाम उमूर जो एक मोमिन इब्तिदाअन ये सोच के करता है कि वो खुदावंद पर एहसान है, दरअसल खुद उसकी अपनी जात पर एक रिफ्लेक्शन है। अगर हम सलवात का जो आम तर्जुमा करते हैं कि ए खुदा, मोहम्मद और उसकी आल पर रहमत भेज, तो हमारी ये दुआ खुद हमारे लिए एक रिफ्लेक्शन है, एक अक्स है कि वो रहमत उनसे होती हुई हम पर आती है। लिहाजा अगर हम ये तर्जुमा करें कि ए खुदा, तो उन पर और उनकी आल पर रहमत भेज, तो उसका भी एक एक्सप्लेनेशन है, एक तौजीह है। लेकिन पीर साहब का सवाल है कि क्या बंदे उस एतबार से सलवात भेजते हैं जिस तरह खुदा भेजता है, जिस तरह फरिश्ते भेजते हैं? पीर फरमाते हैं कि क्या खुदा ये कह रहा है कि ए ईमान वालों, मैं भी रहमत भेजता हूं, फरिश्ते भी रहमत भेजते हैं और तुम भी रहमत भेजो? लेकिन फिर पीर बयान फरमाते हैं कि जब हम सलवात पढ़ते हैं तो हम ये नहीं कहते कि हम उन पर रहमत भेजते हैं, हम कहते हैं ए अल्लाह, तू उन पर रहमत भेज। तो पीर इसमें से एक नुक्ता बयान फरमाते हैं कि इसकी क्या मंतिक बनी। کہ خدا نے ہم سے کہا کہ تم صلوات پڑھو اور ہم یہ کہتے ہیں کہ اے خدا تو صلوات پیش. گویا ہم خدا سے یہ کہہ رہے ہیں کہ اے خدا تو نے جو کام ہمیں کرنے کے لیے کہا تھا وہ تو خود ہی کر دے. یعنی اوپر ایسا ہے کہ خدا صلوات بھیجتا ہے, فرشتے صلوات بھیجتے ہیں اور اے مومن تم صلوات پڑھو. تو اگر پیر فرماتے ہیں کہ اگر ہم مومنین صلوات اس طرح پڑھیں گے کہ اے اللہ تو صلوات بھیج, تو گویا مومنین یہ کہتے ہیں کہ اے خدا تو نے جو کام ہم کو کرنے کے لیے کہا ہے وہ تو خود ہی کر دے. تو پیر فرماتے ہیں کہ اس کی منطق نہیں بنتی. اس کا مطلب یہ ہوا کہ لفظ صلوات کے ایک اور معنی ہیں, لفظ صلوات کے ایک اور توجیہ ہے جس کی مدد سے ہم مومنین کے صلوات پڑھنے کے فلسفے کو بہتر اور اعلیٰ طریق پر بیان کر سکتے ہیں. اور اس کے لیے سیدنا قاضی نعمان نے بھی اپنی کتابوں میں لفظ صلوات یا صلی کا ایک مطلب بتایا ہے جس کا مطلب ہے پیچھے چلنا. عربک میں وہ گھوڑا جو آگے آگے چلتا ہے پیر بیان فرماتے ہیں وہ سابق کہلاتا ہے, اور وہ گھوڑا جو بالکل اس کے پیچھے چلتا ہے, جو بالکل آگے پیچھے نہیں ہوتا, دائیں بائیں نہیں ہوتا, اس کی سیدھ میں چلتا ہے, اس کو مسلح کہتے ہیں. اور یہ لفظ بھی صلوات سے آتا ہے. تو اس کا مطلب ہے پیچھے چلنے والا گھوڑا جو ہے وہ مسلح ہے. تو یہاں پر پیر بیان فرماتے ہیں کہ صلوات کے اندر ایک معنی ہے پیچھے چلنے کے. لہذا جب مومن یہ کہتا ہے کہ اے خدا محمد اور اس کی آل پر صلوات بھیج, اس کا مطلب یہ ہوتا ہے کہ اے مولا ہمیں محمد اور اس کی آل کے پیچھے پیچھے چلنے کی توفیق دے. پھر کہتے ہیں کہ رسول کے پاس کیا نہیں ہے کہ ہم اس کے لیے رحمت کی دعا کریں گے. رسول کے پاس کس چیز کی کمی ہے کہ مومن اس کو دے سکتا ہے؟ رسول خود رحمت للعالمین ہے. مومن اس کے لیے یہ دعا نہیں کر سکتا کہ اے خدا رحمت کی کچھ کمی رہ گئی ہے اس کو پورا کر, بلکہ جب ہم صلوات پڑھتے ہیں تو مطلب یہ ہوتا ہے کہ اے خدا ہمیں محمد اور اس کی آل کے پیچھے پیچھے چلا, یعنی ان کی پیروی کرنے کی اعلیٰ توفیق دے. اب اس کا مطلب یہ ہوا کہ صلوات کے اندر جو عظیم معنی ہیں وہ پیروی کے ہیں, کہ ہم رسول کی اور ائمہ کی پیروی کرتے ہیں. پیروی کے عنوان میں ہمارے محترم استاد نے ہمیں بارہا بتایا ہے کہ لفظ پیروی کے معنی کیا ہوں گے. رسول کی پیروی کرنے کا کیا مطلب ہے؟ رسول کی پیروی کرنے کا مطلب یہ ہوگا کہ رسول جس راستے سے گزرے ہیں, رسول روحانیت کی جس گزرگاہ سے گزرے ہیں, جس مقام تک پہنچتے ہیں, ان کے نقش قدم پر چلتے ہوئے ہم رسول کے مقام کو پائیں, یعنی اس میں اعلیٰ سے اعلیٰ مقصد ہے. پیر صاحب اس کی تشریح اس طرح سے بیان فرماتے ہیں کہ دین کے درجات ہیں, حدود ہیں, جیسے ناطق, اساس, امام, حجت, دائی, معزون اور مومن. پیر فرماتے ہیں پیروی کا مطلب کیا ہے؟ پیروی کا مطلب یہ ہے کہ مومن معزون کی پیروی کرتے ہوئے امام برحق کی پیروی کرے, معزون دائی کی پیروی کرتے ہوئے امام برحق کی پیروی کرے, دائی حجت کی پیروی کرتے ہوئے امام برحق کی پیروی کرے, حجت امام کی پیروی کرتے ہوئے امام برحق کی پیروی کرے. اور اس سے اوپر یہ جو دو درجات ہیں, چونکہ اب ہمارے پاس صرف امام ہیں, مقصد یہ ہے کہ ایک مومن اپنے سے ایک اعلیٰ مومن کی پیروی کرتے ہوئے امام کی پیروی کرے. تو یہ اس کا مطلب یہ ہوا کہ مومن صلوات پڑھتا ہے, پیروی کرتا ہے ان حدود کی. ایک مومن معزون کی پیروی کرے, معزون دائی کی پیروی کرے, دائی حجت کی پیروی کرے. اس معنوں میں مومن کی جو پیروی وہ معزون کے لیے کرتا ہے وہ امام کے لیے ہو جاتی ہے. تو پیر فرماتے ہیں کہ ہر مومن اپنے سے ایک بڑھتر مومن کی پیروی کرے, اس کے اچھے اخلاق کو اپنائے. اگر خداوند نے اس کے لیے کوئی اشارہ فرمایا ہے اس کو سامنے رکھتے ہوئے اس کی عادات کو اپنائے, تو گویا وہ اپنے سے بڑھ کر ایک مومن کی پیروی کرتے ہوئے امام کی پیروی کرتا ہے. یہ ہوا امام پر صلوات بھیجنا کہ ہم امام کی پیروی کرتے ہیں. और इमाम जवाब में मोमिनों पर रहमत भेजता है, यह हुआ इमाम का मोमिन पर सलवात भेजना कि वो रहमत देता है, हिदायत देता है, लेकिन मोमिन की इमाम की पैरवी करना यह मोमिन का सलवात पढ़ना है। मोमिन पैरवी की सूरत में सलवात पढ़ता है, इमाम रहमत और इल्म देता है इस सूरत में सलवात पढ़ता है। पीर ने इसकी एक और मिसाल फरमाई कि पैरवी का क्या मतलब है। पीर फरमाते हैं कि मोमिन जो है वो तावील के लिए तंजील को कबूल करे, ममसूल के लिए मिसाल को कबूल करे, और तंजील के पीछे पीछे उसके तावील की तलाश करे, मिसाल के पीछे पीछे ममसूल को समझने की कोशिश करे, तो ये उसकी हकीकी पैरवी हुई। मिसाल के तौर पर जो चीजें तावील में हैं, बातिन में हैं, रसूल उनको यकदम से जाहिर नहीं करता बल्कि उनको तंजील की सूरत में दुनिया में देता है। फिर फरमाते हैं मोमिन इस तंजील को कबूल करे लेकिन उस तंजील के पीछे पीछे उस तावील की तलाश करे, ये उसकी पैरवी हुई, ये उसका सलवात भेजना हुआ। इसी तरह से जैसे खुदा ने अपने नूर की मिसाल एक चिराग से दी है जो कि ताक में है, ममसूल खुदा का नूर है, खुदा की जात है, लेकिन मिसाल चिराग है। मोमिन उस मिसाल को कबूल करे लेकिन फिर इस मिसाल की मदद से ममसूल को समझने की कोशिश करे, ये हुआ एक मोमिन का सलवात पढ़ना कि इन चीजों के पीछे पीछे वो इनसे आला हकीकतों को तलाश करता है। इल्म की सूरत में मोमिन का सलवात पढ़ना ये हुआ कि मोमिन इसको कबूल करे और उसके आगे की मंजिल पर पहुंचने की कोशिश करे। अब इसके बाद मोहतरम उस्ताद की पीर नासिर खुसरो के जो चैप्टर है उसमें यह बात साबित की गई है कि जब खुदा और उसके फरिश्ते सलवात भेजते हैं रसूल पर और मोमिन से भी कहा गया कि तुम सलवात पढ़ो, तो वो किन माना में है? उन माना में नहीं जिस माने में खुदा खुद सलवात पढ़ता है, उस मानों में नहीं जिस मानों में फरिश्ते सलवात पढ़ते हैं, बल्कि पैरवी करने के माने में मोमिन इमाम पर सलवात पढ़ता है कि इमाम की पैरवी करता है, और इमाम रहमत की सूरत में मोमिन पर सलवात पढ़ता है। तो जब मोमिन सलवात पढ़ता है उसके माने अलग होंगे, जब इमाम सलवात पढ़ता है तो उसके माने अलग हैं। क्योंकि हम भी अगर ये कहें कि हम रसूल पर रहमत भेजते हैं तो उसका कोई मतलब नहीं होगा कि जो रहमत का मंबा है, जिसके अंदर रहमत की कोई कमी नहीं है, हम उस पर रहमत भेजने की कोशिश कर रहे हैं। तो पीर फरमाते हैं मोमिन का सलवात पढ़ना यह है कि वो हुदूद दीन के जरिए से या अब अपने से बढ़तर मोमिनीन के जरिए से इमाम जमान की पैरवी करे, ये मोमिन का इमाम पर सलवात भेजना हुआ। या इमाम ने बातिन को समझने के लिए, आला हकाइक को समझने के लिए जो जाहिरी मिसालें पेश की हैं उसको कबूल करे, उसके पीछे पीछे एक इल्म की तलाश करे, ये उसका अमली सलवात पढ़ना हुआ कि वो पैरवी करता है। इसके बाद हम देखते हैं कि उस्ताद मोहतरम के जो आर्टिकल्स हैं सलवात पर, उसमें कुरानी आयात की मदद से एक बहुत अच्छा फ्रेमवर्क बनाया गया है कि बंदे का मोमिन का इमाम पर सलवात पढ़ना यह हुआ कि वो इमाम के पीछे चलता है, लेकिन कुरान में यह भी मिलता है कि खुदा और उसके फरिश्ते मोमिनीन पर भी सलवात पढ़ते हैं। अब यहां तो था कि रसूल पर दुरूद पढ़ते हैं और मोमिनीन तुम भी रसूल पर दुरूद पढ़ो, इसका मतलब हमने समझा कि क्या है कि खुदा जब दुरूद पढ़ता है तो रहमत भेजता है, हम जब दुरूद पढ़ते हैं तो हमें पैरवी करनी है। लेकिन अब यह है कि खुदा और उसके फरिश्ते मोमिनीन पर सलवात भेजते हैं, अब वो सलवात मोमिनीन को किस तरह हासिल होती है, इसके लिए कुछ शराइत हैं जिनके जरिए मोमिनीन वो रहमत खुदावंद से हासिल करता है। सबसे पहले सूरह बकर के अंदर कुछ मुसीबतों का जिक्र है, आलाम का जिक्र है, आफात का जिक्र है कि मोमिनीन पर जब ये मुसीबतें पड़ती हैं तो ऐसे लोग जो के साबिरीन हैं, जो सब्र करने वाले हैं, वो ये कहते हैं कि हम तो खुदा के लिए हैं, हम खुदा ही की तरफ वापस लौटने वाले हैं। तो खुदा फरमाता है कि यही वो लोग हैं जिन पर सलवात है, जिन पर रहमत है और जो हिदायत आफ्ता हैं। अब हम देखें शराइत के अंदर सबसे पहली शर्त पैरवी हमने देखी कि मोमिन रसूल और अइमा की पैरवी करे तो उसको सलवात नाजिल होगी, रहमत नाजिल होगी, फिर वो सब्र करे तो उस पर सलवात नाजिल होगी, और तीसरी शर्त कुरान ही के अंदर रसूल से फरमाया गया कि ए रसूल इनके मालों में से सदका ले लो,
और उनके उनको पाक करो और उनके लिए दुआ करो, वसल्ली अलैहिम, तुम उनके लिए दुआ करो, इन सलवात का सकनुन लहुम, बेशक तुम्हारी सलवात उनके लिए सुकून का बाइस है। तो एक माली या इल्मी खिदमत, क्योंकि ज़कात का मतलब हमने बारहा सुना है, माली या इल्मी खिदमत की सूरत में सलवात नाजिल होती है। अब सलवात नाजिल होने पर क्या होता है? पहले रूहानी तस्कीन मिलती है कि रसूल तुम्हारे लिए दुआ करेगा तो तुम्हारे दिलों को सुकून होगा। हमने देखा कि रूहानी तस्कीन मिलेगी, और सब्र के उन्वान में हमने देखा खुदा कहता है कि अगर तुम सब्र करो तो खुदा रहमत भेजेगा और हिदायत भेजेगा। तो हम देखें रहमत पहले आती है और हिदायत बाद में आती है। अच्छा, जैसे कि पैरवी के सिलसिले में मैंने अर्ज किया कि मोमिन जो है अपने से ऊपर के मोमिन की पैरवी करते हुए इमाम की पैरवी करता है, ये उसकी पहली शर्त है, या तंजील को कबूल करते हुए तावील की तलाश करता है, ये इल्मी तौर पर उसकी पैरवी का सबूत है। यहां पर हम देखते हैं पैरवी के बाद दूसरी शर्त जो है वो सब्र है। कुछ हफ्ते पहले ही हमारी अजीज बहन शाहिदा ने सब्र पर एक बहुत शानदार लेक्चर दिया था, जिसमें उन्होंने ये साबित किया था कि सब्र किन मकामात पर किया जाता है। जिस्मानी आफात पर सब्र होता है, इससे बढ़कर रूहानी तकालीफ पर सब्र करना चाहिए, और इससे बढ़कर जो इल्म की खिदमत में आने वाली तकलीफों पर सब्र करता है वो सब्र सबसे अजीम है, वो सब्र सबसे आला है। तो फिर हमने देखा कि इल्म की सूरत में आला से आला सब्र है। अच्छा, वो पूरी आयत जिसमें सब्र किया जाता है उसमें परवरदिगार की तरफ से रहमत नाजिल होती है, सलवात नाजिल होती है, और आखिर में हिदायत का जिक्र है। तो जैसा कि मैंने अर्ज किया कि सब्र इल्म की हुसूली और उसके प्रचार के लिए जो सब्र किया जाता है वो सही माना में सब्र है, और जो ऐसा सब्र करेगा उस पर सलवात नाजिल होगी, क्योंकि कुरान में खुदा ने फरमाया कि जो लोग सब्र करेंगे उन पर खुदा रहमत नाजिल करेगा, सलवात नाजिल करेगा और हिदायत नाजिल करेगा। तो हिदायत का जिक्र सबसे आखिर में आया है। इसके बाद सब्र की दूसरी शर्त देखें, खिदमत है, माली खिदमत या इल्मी खिदमत। इस खिदमत की सूरत में भी खुदा सलवात नाजिल करता है, जैसे रसूल से फरमाया गया कि उनसे जकात लो। जकात लेने के दो माने हैं कि या तो उनकी इल्मी खिदमत को कबूल करो या उनकी माली खिदमत को कबूल करो, और उसके नतीजे में उन पर सलवात भेजो, उन पर रहमत भेजो। अब हमने देखा कि तीनों शराइत में जो आला से आला मकाम है वो अकल का और इल्म का है। अकली तौर पर, इल्मी तौर पर इमाम की पैरवी करना, इल्म के हुसूली और प्रचार के लिए आने वाली तकालीफ पर सब्र करना, और इल्मी खिदमत करना, इन तीन शराइत के बाद मोमिन पर रहमत नाजिल होती है, सलवात नाजिल होती है और हिदायत नाजिल होती है। मोहतरम उस्ताद ने बहुत अच्छी तरह से समझाया है कि हिदायत यहां पर आखिर में है, क्योंकि कुरान में इरशाद फरमाया गया कि फरिश्ते मोमिनीन पर सलवात पढ़ते हैं ताकि उनको तारीकी से निकालकर नूर में लेकर आए, यानी उनको गुमराही से निकालकर हिदायत में लेकर आए। तो रहमत, जैसा कि हम जानते हैं पीर नासिर खुसरो ही के फलसफे के मुताबिक हमारे वजूद के तीन पहलू हैं, तीन एस्पेक्ट्स हैं, जिनमें अकल सबसे आला है, इसके बाद रूह है, इसके बाद जिस्म है। हमने देखा पैरवी, सब्र और खिदमत के नतीजे में मोमिनीन पर सबसे पहले रूहानी तस्कीन, रहमत और सलवात का नुजूल होता है, और सबसे आखिर में जो चीज आती है वो हिदायत है, कि खुदा उसको तारीकी से निकालकर नूर में ले जाता है, गुमराही से निकालकर इल्म की तरफ ले जाता है। यानी पहले उसको रूहानी तस्कीन हासिल होती है, और इमाम की दुआ की सूरत में उसकी रूहानी तरक्की होती है, और उसके बाद इल्म की सूरत में, क्योंकि हमने देखा इन तमाम का बुलंद से बुलंद तरीन मकाम जो है वो इल्म की सूरत में है, इल्म की सूरत में उन पर हिदायत नाजिल होती है। तो मोमिन इस सूरत में इमाम पर सलवात भेजता है कि वो इमाम की पैरवी करता है, इन शराइत को अपनाते हुए, खिदमत करते हुए, सब्र करते हुए वो इमाम की पैरवी करता है। खिदमत और सब्र भी आला से आला मकाम के लिए, इल्म की हुसूली के लिए, रूहानी ताकतों को हासिल करने के लिए इन शराइत को अपनाने के बाद उस पर खुदा की तरफ से रहमत और सलवात नाजिल होती है। वो इस तरह सलवात पढ़ता है कि वो पैरवी करता है, इमाम इस तरह सलवात पढ़ता है कि उस पर रहमत नाजिल करता है, रूहानी तस्कीन के लिए दुआ देता है और उसको गुमराही से निकालकर नूर में लेकर आता है। हम इमाम सुल्तान मोहम्मद शाह का फरमान हर चांद रात को सुनते हैं कि मौला फरमाते हैं कि तुम सलवात ज्यादा पढ़ो, इससे तुम्हारा जोर दिन ब दिन बढ़ेगा और तुम्हारे दुश्मन दफा होंगे। अब इसको भी हम इसी फलसफे में देखना चाहें, उसको समझाने का एक तरीका यह हो सकता है कि मौला फरमाते हैं सलवात पढ़ने की सूरत में, पैरवी करने की सूरत में तुम्हारा रूहानी और अकलानी जोर दिन ब दिन बढ़ेगा और इसमें आने वाली तुम्हारी मुश्किलात जो हैं वो दफा होंगी। क्योंकि जब रूह और अकल के दुश्मन दफा होंगे, जब रूह और अकल की ताकतें बढ़ेंगी तो जिस्म उनके तहत है उसको खुद ब खुद फायदा होता है। जब ये आला नेमतें हासिल हो जाती हैं तो निचली नेमतें उसके अंदर शामिल और दाखिल हैं, वो खुद उसके अंदर आ जाती हैं। तो मजमूई तौर पर हमने देखा कि पीर साहब सलवात का फलसफा बयान करते हुए फरमाते हैं कि खुदा और उसके फरिश्ते रसूल पर सलवात भेजते हैं, मोमिनों से भी कहा गया कि तुम भी सलवात पढ़ो। तो पीर फरमाते हैं कि जिस तरह खुदा और उसके फरिश्ते सलवात भेजते हैं वो रहमत भेजने के माने में है, और जब मोमिन सलवात पढ़ता है तो वो पैरवी के माने में है। पैरवी एक बंदा इमाम की करता है, और जब हुदूद दीन का वक्त था तो पीर इस तरह से समझाते हैं कि मोमिन माजून की पैरवी करते हुए दरअसल इमाम की पैरवी करता है। और आज भी ये बात सही साबित हो सकती है कि इमाम ने जिन बुजुर्गों की निशानदेही की है, जिनके किरदार की निशानदेही की है कि तुम उन जैसे बन जाओ, आज मोमिन उनके किरदार की पैरवी करते हुए इमाम की पैरवी कर सकता है, इल्मी लिहाज से, रूहानी खिदमत के लिहाज से। और इन पैरवी के साथ साथ इल्मी खिदमत के लिए जिस्मानी और रूहानी तकालीफ पर सब्र करने से और खिदमत करने से मोमिन को रूहानी तस्कीन, रहमत, सलवात और हिदायत नाजिल होती है। सबसे आखिर में तारीकी छटकर हिदायत आती है। रहमत, सलवात और रूहानी तस्कीन उसकी रूहानी तरक्की के लिए काम आते हैं, उसकी रूह में एक सुकून पैदा होता है और रूहानी सुकून के बाद इल्म का दरवाजा खुलता है, नूर की तरफ उसको ले जाया जाता है। तो उसको तारीकी से निकालकर नूर में ले आया जाता है। कब? जब फरिश्ते और खुदा मोमिन पर सलवात भेजता है, क्योंकि मोमिन ने उन पर सलवात पढ़ी थी। तो इस सिलसिले में हम देखते हैं कि सलवात का आला से आला मकाम आखिर में इल्मी और अकली मकाम है, जहां पर मोमिन को सलवात पढ़ने के नतीजे में, पैरवी करने के नतीजे में खुदा जो है वो गुमराही से निकालकर इल्म और अकल की तरफ ले आता है। तो ये वजहदीन के आखिरी चैप्टर से और फिर बुजुर्गवार की दो किताबों के सलवात के जो मकालात हैं उनकी मदद से कुछ एक्सप्लेनेशन था। इसमें अभी भी कुछ पहलू होंगे जो शायद तिश्ना रह गए होंगे, या कुछ ऐसे चीजें होंगी जिन पर आपको कोई सवाल हो। बहरहाल मैं अपनी नाचीज कोशिश कर सकती हूँ, वरना हमारे उस्ताद मोहतरम मौजूद हैं, अगर कोई सवाल हो तो आप शौक से करें।
आप हजरात ने सुन लिया कि सलवात के बारे में शहनाज बेटी ने बड़ी उमदगी से अपने ख्यालात का इजहार किया और बहुत अच्छी तरह से इसको एक्सप्लेन किया, इसकी वजाहत की गई, क्योंकि सलवात के बारे में जानना आप मोमिनीन के लिए बेहद जरूरी है, इसलिए कि ये एक इताअत भी है और एक इबादत भी है और इसकी बाबत फरमान भी है और ये अहम किताब में इसका जिक्र भी है और सबसे बढ़कर कुरान में इसके लिए अमर हुआ है। तो इन तमाम अहमियतों की वजह से सलवात की तरफ तवज्जो देना और उसके फलसफे को या उसकी हिकमत को समझना बेहद जरूरी है। बड़ी उमदगी से इस मौजू की वजाहत की गई और फरमाया गया कि खुदावंद आलम और उसके फरिश्ते सलवात भेजते हैं और ए मोमिनीन तुम भी सलवात भेजो। फिर अलग भी बताया गया कि खुदावंद आलम और उसके फिश्ते मोमिन पर सलवात भेजते हैं। बहुत यानी डायग्राम के तौर पर या बोर्ड के जरिए से आपके सामने इसके हकायक पेश किए गए और उन्होंने हर नुक्ते को जिस तरह से बयान किया वो सही था। इसके अलावा जैसे कि आप जानते हैं तावील की सतहें होती हैं और सबसे बुलंद तरीन सतह पर इसकी तावील की गई और मैं दरमियान से कुछ वजाहत करता हूँ तायद करते हुए कि उन्होंने जिस तरह से फरमाया वो सब सही है। मैं साइड से बात करता हूँ। जैसा कि आपने इनकी गुफ्तगू से सुन लिया कि पहले पहल कोई भी कौल होता है, मोमिन ये समझता है कि ये कौल है सिर्फ कहने के लिए है, जबान की हद तक महदूद है, लेकिन बाद की जुस्तजू से पता चलता है कि उस कौल के अंदर भी कोई हुक्म होता है किसी अमल के लिए, किसी काम के लिए। जैसे सलवात की मिसाल, कोई भी मोमिन शुरू शुरू में यह समझ लेगा कि सलवात सिर्फ एक कहने की चीज है, लेकिन इसकी वजाहत से, इसकी तावील से आपको पता चला कि ये कहने की चीज है और करने की चीज है, क्योंकि इसमें पैरवी के मानी है और पैरवी एक ऐसा लफ्ज है कि इसमें इस्लाम के दीन के सारे मानी आ जाते हैं। पैरवी में कौल भी है, अमल भी है, तमाम अक्वाल और तमाम आमाल इसमें समो जाते हैं। पैरवी ऐसी लफ्ज है, पाई पीछे, रवि रफ्तन से पीछे पीछे चलना, किसके पीछे चलना, रसूल के और इमाम के और हुदूद के। तो जिस तरह आऊज़ बिल्लाहि मिनश शैतान रजीम सबके नजदीक कहने के लिए कौल है, लेकिन इसके मानी में जाए, तावील में जाए और कुरान में जुस्तजू करें तो पता चलेगा कि यह भी एक अमल है। तो हर इस्लाम के कौल के अंदर एक अमल के लिए हुक्म दिया गया है। इसी तरह सलवात अगरचि कहने की एक इबादत है, एक कलिमा है, आयत का एक हिस्सा है, लेकिन उसमें भी किसी अमल के लिए हुक्म दिया गया है। ये चीज अलावाज अजीन, मैं समझता हूं कि इसमें कोई वजाहत के लिए कोई पहलू बाकी नहीं रहा है, ताहम खुदावंद आलम सलवात भेजता है पैगंबर और फिश्ते भी सलवात भेजते हैं। अब हम यहां रुककर अपने आप से सवाल करेंगे कि आया खुदा की सलवात और रसूल फरिश्तों की सलवात में कुछ फर्क है, या इस सवाल को यूं करें कि खुदा सलवात भेजता है रसूल पर और फिश्ते भी रसूल पर सलवात भेजते हैं, तो क्या इसमें फिश्ते अपनी जात से कोई शेय या कोई कौल या कोई तोहफा भेजते हैं, या ये कि खुदा की उस सलवात को फरिश्ते आगे करते हैं, क्योंकि खुदा से जो भी चीज नाजिल होती है तो वो फरिश्तों के तवसुत से होती है, इसमें हमें जानना होगा। मेरी महदूद सी अकल ये कहती है कि फरिश्तों के पास कुछ नहीं है, खुदा जो सलवात भेजता है उसी को फरिश्ते आगे करते हैं, यानी फिश्तों का सलवात भेजना यह है कि खुदा की सलवात को आगे करते हैं रसूल की तरफ। جس طرح ہمارے پاس اس کا ایک اصول ہے سب مسلمانوں کے پاس یہ کہ یہ قرآن کس طرح نازل ہوا تھا، یا یہ خود اصول ہے کہ خدا کے حضور سے کوئی چیز زمین پر یا اہل زمین پر یا اہل زمین کے سامنے کس طرح آتی ہے، دیکھیے خدا کے حضور سے رشتوں کے توسط سے کوئی چیز آتی ہے، تو پھر سلوات بھی خدا کے خزانے سے فرشتے لے آتے ہیں، کہاں تک پہنچ جاتے ہیں، آن حضرت تک پہنچ جاتے ہیں، کون سی سلوات، وہ جو خدا بھیجتا ہے جو فرشتوں کے توسط سے آتی ہے، اب رسول تک وہ سلوات آ گئی، پھر کیا یہ سلوات رسول میں محدود ہو جانا چاہیے، اسی کے لیے اس کی ضرورت تھی، حضور میں کس چیز کی کمی تھی، کوئی محتاجی تھی تاکہ اس کمی کو پوری کی جائے، یا جس طرح خدا کہتا ہے کہ خدا اور اس کے فرشتے مومنین پر سلوات اس لیے بھیجتے ہیں کہ مومنین کو تاریکی سے روشنی کی طرف لے آئیں، کیا یہ بات رسول کے وہاں بھی ہے کہ رسول ظلمت میں ہے، تاریکی میں ہے، اور اس کو روشنی کی طرف لے آنے کے لیے خدا اور اس کے فرشتے سلوات بھیجتے ہیں، کیونکہ دوسری جگہ پر سلوات کا مقصد یہ بتایا گیا ہے، اور کس طرح اس کا جواب ہونا چاہیے، نہیں، یہ سلوات بھی مومنین کی طرف آتی ہے، یعنی کسی آیات میں حقیقت کے کسی پہلو پر روشنی ڈالی جاتی ہے تو دوسری آیت میں اس حقیقت کے دوسرے پہلو پر روشنی ڈالی جاتی ہے، اور یہ تمام آیات مل کر ایک موضوع کو پیش کرتی ہیں۔ ابھی میں اس گفتگو میں یہ آپ کے سامنے ثابت کروں گا کہ صلوات سے متعلق جتنی آیات ہیں ان سب کا ایک ہی موضوع ہے اور ایک ہی مقصد ہے، تو جو صلوات خدا اور فرشتے بھیجتے ہیں رسول پر، اس صلوات کا رخ بھی مومنین کی طرف ہے، کیوں؟ اس لیے کہ رسول خود رحمت عالم ہے، رسول اپنی ذات کے لیے نہیں آئے ہیں، کسی چیز کی کمی کو پوری کرنے کے لیے تشریف نہیں لائے ہیں، تو ان کے رحمت عالم ہونے کے یہ معنی ہے کہ وہ انسانوں کی اصلاح کے لیے آئے ہیں، جیسے رسول کا ایک ارشاد ہے کہ امرتو لصلاح دنیاکم و نجات آخرتکم، مجھے حکم ملا ہے کہ اے مومنین تمہاری دنیاوی اصلاح کروں، بہتری کروں، اور تمہاری اخروی نجات کے لیے کام کروں، تو رسول کے دو مقصد ہیں مومنین کی نسبت سے، ایک یہ کہ مومنین کو دنیا میں سدھارنا اور ان کو بہتر بنانا، اور دوسرا مقصد یہ کہ مومنین کی آخرت کی نجات، اور اس کے سوا رسول کا کوئی اپنا مقصد نہیں، ہرگز نہیں، لہذا جو صلوات خدا کے حضور سے فرشتوں کے توسط سے آن حضرت پر نازل ہوتی ہے وہ مومنین کے لیے آتی ہے۔ اب دوسرا حکم سن لیجئے، وصل علیہم ان صلواتوں کا سکن اللہ، اے رسول آپ مومنین پر صلوات بھیجئے کیونکہ آپ کی صلوات میں ان کے لیے تسکین ہے۔ اب یہ صلوات کون سی ہے؟ وہی جو خدا نے فرشتوں کے توسط سے رسول کے عنوان سے رسول کے نام پر صلوات جو بھیجی گئی تھی، اسی کو آگے کرنے کے لیے خدا فرماتا ہے کہ وصل علیہم، صلوات دو، وہی صلوات جو خدا کے حضور سے تمہارے پاس نازل ہوئی ہے، کیونکہ تمہاری صلوات میں مومنین کے لیے تسکین ہے۔ اب تیسرا نقطہ کہ اللہم صلی علی محمد و آل محمد، کیا اس کا کچھ الگ مقصد ہونا چاہیے؟ ابھی ہم نے اپنی گفتگو میں یہ ثابت کیا کہ رسول کے لیے کسی صلوات کی، کسی دعا کی ضرورت نہیں ہے، دعا کی ضرورت وہاں ہے جہاں کوئی کمی ہے کوتاہی ہے. تو جب ہم کہتے ہیں کہ بارے خدا رسول پر اور ان حضرت کے آل پر صلوات بھیجئے, اس کا مقصد یہ ہوتا ہے کہ تاکہ آپ کے وعدے کے مطابق وہ صلوات ہم کو پہنچے. تو اس میں بھی ہم اپنے لیے صلوات کو چاہتے ہیں, اپنے لیے صلوات کو مانگتے ہیں. تو میں سمجھتا ہوں کہ شہناز کے بیان میں اور اس بیان میں کوئی فرق نہیں ہے, بلکہ سائٹ سے ایک مزید وضاحت ہے اور ایک کوشش ہے. تو اس کے بعد میں آپ سے یہ گزارش کروں گا کہ اسی خاکے کی بنیاد پر آپ صلوات سے متعلق جو پورشنز ہیں وجودین میں ہیں اور خانہ حکمت کی کتابوں میں صلوات کے چھوٹے چھوٹے موضوعات ہیں یا صلوات کے بارے میں کچھ تحریریں ہیں, آپ ان کو پڑھیں تو مزہ آئے گا. اور مزہ اس لیے آئے گا کہ کسی بھی دعا کو آپ اس کے فلسفے اور اس کی حکمت کو جانتے ہوئے جب کرتے ہیں تو اس کا بہت جلدی صلوات کے کچھ معنی اور کچھ مطلب کو نہیں سمجھتا ہے, یوں ہی صلوات پڑھتا ہے, ثواب ہوگا اس کو مگر تھوڑا ہوگا بہ نسبت اس مومن کے جو صلوات پڑھتا ہے اس مومن کے برابر, مگر وہ صلوات کے فلسفے کو, صلوات کی حکمت کو, صلوات کے معنوں کو جانتا ہے. تو آپ ضرور یعنی باور کریں گے کہ سمجھتے ہوئے کسی چیز کو پڑھنا اور نہ سمجھتے ہوئے کسی چیز کو پڑھنا, اس میں بڑا فرق پایا جاتا ہے. اسی کے ساتھ میں صلوات کے بارے میں جو عرض کرنا چاہتا تھا اس کو میں ختم کرتا ہوں. شکریہ. اب ہماری عزیز بیٹی شاہدہ آپ کو ایک نئی کتاب کی تمہید پڑھ کر سنائیں گی, اور وہ کتاب سوغاتی دانش کے نام سے ہے. یہ بالکل نئی کتاب ہے اور آج وہ فرشتے مضامین سے, دیباچے سے اور دیگر متعلقہ باتوں سے مکمل ہو کے آئی ہے. اس کی فوٹو اسٹیٹ ہوگی اور آپ حضرات جب چاہیں تو ہمارے صدر صاحب سے رابطہ رکھنا, اس کی کاپی لینا. اب وہ دیباچہ جو پیش لفظ ہے یا آغاز کتاب ہے وہ آپ کے سامنے پڑھ کر سنایا جائے گا.
آغاز کتاب. بسم اللہ الرحمن الرحیم. پروردگار عالم کے فضل و احسان اور حضرت محمد مصطفیٰ خاتم الانبیاء صلی اللہ علیہ وسلم کے علمی و عرفانی صدقے سے جو امام زمان صلوات اللہ علیہ کے توسط سے حاصل ہے, یہ کتاب بنام سوغات دانش قارئین کرام کی خدمت میں پیش کی جاتی ہے. اس مسرت و شادمانی کے مبارک موقع پر بندہ خاکسار کا دل تو یہ چاہتا ہے کہ موسم بہار کی بارش کی طرح عاجزانہ شکر گزاری کے بہت سے آنسو بہائیں اور بار بار احسان مندی کے سجدے کرتے رہیں. لیکن اس ناچیز بندے کے لیے ایسی نعمت شناسی اور قدردانی آسان نہیں. سوغات اصلاً ترکی لفظ ہے جو عمدہ چیز, نرالی چیز, تحفہ, ہدیہ اور راہ آورد سفر سے دوستوں کے لیے تحفہ کے معنی رکھتا ہے, اور یہ فارسی کے علاوہ اردو ادب میں بھی مستعمل ہے. چنانچہ انہی معنوں کے ساتھ اس پیاری کتاب کا نام سوغات دانش مقرر کیا گیا تاکہ اعزاء احباب جماعت اور قوم کے لیے یہ کتاب یقیناً ایک بہترین علمی تحفہ ثابت ہو سکے انشاءاللہ تعالی. کتاب سوغات دانش چند مختلف موضوعات پر مشتمل ہے. جن میں سے ہر موضوع کی جیسی اور جتنی اہمیت ہے وہ آپ کو بوقت مطالعہ معلوم ہو جائے گی۔ اس میں اگرچہ بعض مضامین خطوط کے عنوان سے مندرج ہیں، مگر وہ خاص علمی مکتوبات ہونے کی وجہ سے بے حد ضروری اور انتہائی مفید ہیں، اور اس پر حکمت عمل کا حکم حضرت مولانا امام سلطان محمد شاہ صلوات اللہ علیہ کے فرمان اقدس میں موجود ہے، جس کا مختصر مفہوم یہ ہے کہ دینی علم کے لین دین کے سلسلے میں خط و کتابت سے بھی کام لینا چاہیے۔ خانہ حکمت اور ادارہ عارف کے سلسلے کتب اور تحریروں میں بحیثیت مجموعی جن اساسی اور اہم ترین موضوعات سے بحث کی جاتی ہے، ان کی مثال یہ ہے: علم توحید، یک حقیقت، تصور آفرینش، نبوت، امامت یعنی امام شناسی، اسلام و ایمان، روح و روحانیت، قیامت اور متعلقات، قرآن اور اس کی تاویلی حکمت، مذہب اور سائنس، تصور انسان، ذکر و بندگی، علمی خدمت، حقیقی علم، تقوی، بہشت اور اس کی نعمتیں وغیرہ۔ اس کے علاوہ یہاں ایک بہت بڑا موضوع سوال و جواب بھی ہے۔ ہماری نیت اور مقصد یہ ہے کہ اپنی عزیز اور عظیم جماعت کی کچھ نہ کچھ علمی خدمت کر سکیں، تاکہ فرد قیامت خدا تعالیٰ کے حضور میں ہمیں اس بات کی شرم ساری نہ ہو کہ اس بڑے مہربان نے علم کی بہت سی نعمتوں سے نوازا تھا، ان سے دوسروں کو کیوں فائدہ نہیں دلایا، جیسا کہ قرآن حکیم کا ارشاد ہے: پھر اس روز تم سب سے نعمتوں کی پوچھ ہوگی، سورہ نمبر 102 کی آیت نمبر 8۔ اس کی وضاحت یہ ہے کہ اللہ پاک نے اس دنیا میں جن لوگوں کو علمی یا مادی دولت عطا کر دی ہے، وہ اگر اس میں سے راہ خدا میں صرف نہیں کرتے ہیں تو قیامت کے دن بڑی سختی کے ساتھ ان سے سوال کیا جائے گا۔ اس سلسلے کا دوسرا ارشاد یہ ہے، ترجمہ: دردناک سزا کی خوشخبری دو ان کو جو سونے اور چاندی جمع کر کے رکھتے ہیں اور انہیں خدا کی راہ میں خرچ نہیں کرتے، سورہ نمبر 9 آیت نمبر 34-35۔ اس قرآنی تعلیم میں ظاہری اور باطنی دونوں قسم کی دولت کا ذکر ہے، جیسا کہ آپ جانتے ہیں کہ باطنی دولت علم ہے، جس کا راہ خدا میں خرچ کرنا کہیں زیادہ ضروری ہے۔ تیسرا حکم یہ ہے، ترجمہ: اس شخص سے بڑا ظالم اور کون ہوگا جس کے ذمے اللہ کی طرف سے ایک گواہی ہو اور وہ اسے چھپائے، سورہ نمبر 2 کی آیت نمبر 140۔ یعنی حقیقی علم کی ہر بات حق و صدق کی گواہی کی حیثیت رکھتی ہے، چنانچہ اگر کسی شخص کے پاس ایسا ضروری اور مفید علم ہے جس کے ظاہر کرنے سے اہل ایمان کو فائدہ ہی فائدہ ہوتا ہو، تو اس صورت میں علم کو نہیں چھپانا چاہیے، مگر ہاں اصول تقیہ اپنی جگہ پر ہمیشہ قائم رہے گا۔ ہمارے عظیم المرتبت پیروں اور بزرگوں نے ماضی میں دعوت حق اور علم امامت کے سلسلے میں جو بے مثال کارنامے انجام دیے ہیں، وہ عظمت و بزرگی کے آسمان پر ہیں۔ ہمیں کما حقا خدا کا شکر بجا لاتے ہوئے اپنے پیروں کی عزت کو جھک جھک کر سلام کرنا چاہیے کہ ہماری ہستی ان کی خاک پاس سے بنائی گئی۔ اس کے معنی یہ ہیں کہ وہ حضرات دین کے جس کھیت اور باغ میں شب و روز چل کی مٹی سے ہمارے اعتقادی وجود کا گارا بنایا گیا ہے، پھر یہ کیسے ممکن ہے کہ ہم کسی قسم کی بڑائی کا دعویٰ کریں اور کیوں؟ یہ عزیز کتاب جو سوغات دانش کے پیارے نام سے آپ کے سامنے ہے، ان مضامین کا مجموعہ ہے جو 1984 میں گنج گران مایا کی تصنیف سے قبل تیار ہوئے تھے۔ لہذا سوغات دانش اور گنج گران مایا کے آپس میں زیادہ سے زیادہ قریبی تعلق ہے، جبکہ یہ دونوں ارتقائی سیڑھی کے ایک ہی زینے پر واقع ہیں۔ جب کوئی نیک کام ادارے کے طریق پر انجام پاتا ہے تو اس کا قانون یہ ہے کہ اس کو ادارے سے منسوب کیا جاتا ہے، اور اس کے لیے تین پہلو ہیں۔ ادارے کے صدر کی شکر گزاری کرنی پڑتی ہے، یا ادارے کا تذکرہ ہوتا ہے، یا ان تمام افراد کا شکریہ کیا جاتا ہے جو ادارے سے منسلک ہیں۔ یہ تو ہر عام ادارے کے اصول کی بات ہوئی، لیکن جہاں جہاں خان حکمت اور ادارہ عارف کا بابرکت وجود ہے، وہاں بفضل خدا اتحاد و یگانگت کا ایک خاص معجزہ پایا جاتا ہے، جس کی ایک عمدہ مثال خان حکمت برانچ گلگت ہے، جو ہمارے بہت ہی عزیز دانشور صدر غلام قادر کی کامیاب صدارت میں ترقی کر رہی ہے۔ چشم بدور غلام قادر کے ظاہر و باطن پر امام زمان علیہ السلام کے نور محبت کی شعائیں برس رہی ہیں۔ اگر یہ بندہ کم ترین خان حکمت اور ادارہ عارف کے دونوں صدر صاحبان فتح علی حبیب اور محمد عبدالعزیز کا ذکر جمیل نہ کریں، اور شرقی اور غربی دونوں اداروں کے تمام شرقی اور غربی عملداروں اور ممبروں کے زرین کلاموں کو نہ سراہے، تو اس خاکسار سے بہت بڑی ناشکری اور بے وفائی کا ارتکاب ہوگا۔ اور دوسری طرف سے مستقبل کے مورخین کو یہ غلط فہمی ہوگی کہ یہ ساری علمی خدمت تنہا نصیر ہنزائی نے انجام دی تھی، لہذا میں ناچار اپنے تمام فرشتوں کو کیسے فراموش کر سکتا ہوں، جو میرے لیے گوناگون قوتوں کے خزانے ہیں، جو شب و روز علمی خدمت میں لگے ہوئے ہیں۔ وہ دونوں بے شک صدر صاحبان ہیں، اس لیے عزت و برتری کے معنی میں ہمارے سر آنکھوں پر بیٹھ سکتے ہیں، لیکن ان کی عاجزی اور درویشی کی یہ شان ہے کہ اکثر کرسی صدارت کو چھوڑ کر کسی ایسی عام خدمت میں مصروف نظر آتے ہیں جو ان کے نزدیک کسر نفسی کے لیے ضروری ہوتی ہے۔ خداوندہ، تو اپنی بے پایان رحمت سے جملہ عزیزان شرقی و غرب، شرق و غرب کو حقیقی علم کی دولت سے مالا مال فرما، تاکہ ہم سب مل کر خلوص و خیر خواہی سے امام عالی مقام علیہ السلام اور پیاری جماعت کی بہتر سے بہتر خدمت کر سکیں۔ آمین یا رب العالمین۔ جمعرات 16 ذوالحج 1304 ہجری بمطابق 13 ستمبر 1984 سال موش، بندہ کمترین نصیر الدین نصیر ہنزائی۔